Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betoplo Cha, Rexy Duitoplo, Sat Megahertz.
संविधान दिवस आज सुर्खेत सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै वीरेन्द्रनगरको खुल्ला मञ्चमा विशेष कार्यक्रमको आयोजना।
कानून निर्माण गर्दा नागरिक समाजको सहभागिता अनिवार्य गराउनु पर्ने सरकारवालाको जोड, नागरिक बिनाको कानून दिगो नहुने भनाई।
डोल्पामा 12 वर्षीय बालिकालाई जबरजस्तीकरण गरेको आरोपमा एकजना प्रहरी पक्राउ, कैलालीको ओडा कार्यालयमा आगजनी।
र 18 वर्ष मुनिको साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र मालदिव्स भिड्दै। हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट दिपेश र डिलुको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शोभायात्रा हाम्रो पात्र मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
भेरी खबर अब विस्तारमा। संविधान दिवस आज सुर्खेत सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस अवसरमा आज मंगलगढ़ी चोकबाट झाँकी सहित र्याली निकाली खुल्ला मञ्चमा सभा विशेष कार्यक्रम गरिँदैछ। कर्णाली प्रदेश संविधान दिवस मूल समारोह समितिले अहिले 7 बजेपछि मंगलगढ़ी चोकबाट झाँकी सहितको र्याली निकाली खुल्ला मञ्चमा विशेष कार्यक्रम गरिने जनाएको छ। केही राजनीतिक दल र समुदायको विरोधका बीच 2072 साल असोज 3 गते संविधान सभाबाट जारी यो संविधानले जातीय, क्षेत्रीय र भाषिक विभेदको अन्त्य गरेको संविधानविदहरूको भनाइ छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था तथा संघ प्रदेश र स्थानीय गरी 3 तहको राज्य संरचना र मिश्रित निर्वाचन प्रणाली यो संविधानका मुख्य विशेषता रहेका छन्। समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्त लगायतका विशेषता रहेको यो संविधान जारी भएको 126 दिनमै पहिलो संशोधन भएको थियो। नयाँ संविधान अनुसार स्थानीय, प्रदेश र संघ गरी 3 तहको चुनाव भएर सरकार सञ्चालन भएसँगै संघीयता कार्यान्वयनमा आएको छ भने मौलिक हकसँग सम्बन्धित आवश्यक कानून समेत तयार भएकाले अब नागरिकले यसको उपभोग गर्न पाउने भएका छन्। वर्षौं लामो पर्खाईपछि जनताका लागि जनताकै प्रतिनिधिले संविधान जारी गरेको 3 वर्ष भए पनि महँगी, बेरोजगारी र भ्रष्टाचार लगायतका समस्या कायमै रहेकाले दैनिक जीवनमा खासै ठूलो परिवर्तनको महसुस हुन नसकेको जनगुनासो रहेको छ। ठूलो राजनीतिक उपलब्धि हासिल भए पनि संघीयताको मर्म अनुसार प्रशासनिक र आर्थिक व्यवस्थापन हुन नसक्दा आम नागरिकले भने अझै पनि छिटो छरितो सेवा सुविधा पाउन सकेका छैनन्।
यसैबीच कर्णाली प्रदेश प्रमुख माननीय दुर्गा केशर खनालले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। प्रमुख खनालले विज्ञप्तिमा जारी गर्दै संविधानले सुनिश्चित गरेका जनताका मौलिक हक अधिकार र समावेशी सिद्धान्तहरू पूरा हुने अपेक्षा गर्नुभएको छ। उहाँले आर्थिक उन्नति र समृद्धिका लागि स्थानीय, प्रादेशिक र केन्द्रीय गरी 3 वटै सरकारले नागरिकको चाहना पूरा गर्नतिर लाग्नुपर्ने बताउनु भएको छ। प्रदेश प्रमुख खनालले संविधानको पालनासँगै सबैलाई देश र जनताको आर्थिक उन्नतिमा लाग्न 4 संविधान दिवसले प्रेरणा दिने उल्लेख गर्नुभएको छ।
डोल्पामा 12 वर्षीय बालिकालाई जबरजस्तीकरण गर्न खोजेको आरोपमा एकजना प्रहरी पक्राउ परेका छन्। डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 2 रूम स्थित ओडा कार्यालय सुरक्षार्थ खटिएका प्रहरीले जबरजस्तीकरण गर्न खोजेको आरोप लागेको छ। प्रहरी हवलदार दानबहादुर जीसीले बालिकालाई जबरजस्ती बलात्कारको प्रयास गरेको प्रहरीले बताएको छ। मदिरा सेवन गरेर जबरजस्ती बलात्कार प्रयास गरेको पीड़ितका आफन्तले प्रहरी चौकी त्रिपुरा कोर्टमा जाहारी दिएपछि जीसीलाई नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक टेकबहादुर देउवाले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख नारायण रंजितकारले जीसी विरूद्ध थप अनुसन्धान शुरू गरिएको बताउनुभयो।
सरकारले कानून निर्माणमा नागरिक समाजको सहभागिता अपरिहार्य हुनुपर्ने एक कार्यक्रमका सहभागीले जोड़ दिएका छन्। कर्णाली प्रदेश सरकारको सार्वजनिक र निजी साझेदारी सम्बन्धी बनेको विधेयकको सुझाव संकलन कार्यक्रमका सहभागीले नागरिक समाजका अगुवाको नागरिकहरूको सहभागिता बिना कानून दिगो नहुने बताएका छन्। नागरिकको सहभागिता रहेमा मात्रै कानून निर्माणमा नागरिकका कुरा समेटिने भन्दै यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको उनीहरूको भनाइ छ। उनीहरूले कानून निर्माणमा नागरिक समाजको भूमिकालाई प्रभावकारी बनाइनु पर्नेमा पनि जोड़ दिएका छन्। नागरिक सरकार संघ सुर्खेतका अध्यक्ष पीताम्बर ढकालले सरकारले बनाउने कानूनमा नागरिकको सहभागिता अपरिहार्य रहेको बताउनु भएको छ। उहाँले नागरिकका लागि बनाउने कानून निर्माणमा नागरिकको सहभागिता बनाउनु पर्ने बताउनु भएको छ। यस्तै पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले कानून आयोगले बनाइदिएको नमुना कानून नक्कल गरेर मात्रै कानून बनाउन भन्दा पनि कानून निर्माणमा व्यापक सहभागिता गराउनु पर्नेमा जोड़ दिनुभएको छ।
कैलालीको धनगढ़ी उपमहानगरपालिका 8 को ओडा कार्यालयमा आगजनी भएको छ। झ्यालका सिसा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डीएसपी दक्ष कुमार बस्नेतले आगलागी भएको खबर थाहा पाउना साथ समयमै आगो निभाएकाले खासै क्षति हुन नपाएको बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
उता बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर 3 को ओडा कार्यालयमा आगजनी गरिएको छ। अज्ञात समूहले ओडा कार्यालयमा आगजनी गरेको जगन्नाथ गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष डम्बर बहादुर शाहीले बताउनु भएको छ। स्थानीय ध्रुव बहादुर शाहीको घरबाट भाडामा रहेको वडा कार्यालयमा झ्याल ढोका तोडफोड गरेर भित्रबाट कागजपत्र बाहिर निकालेर जलाएको वडा अध्यक्ष शाहीको भनाइ छ। आगलागीबाट कार्यालयमा रहेका कम्प्युटर सहितका सामान जलेर नष्ट भएको अध्यक्ष शाहीको भनाइ छ।
कर्णाली सरकारले प्रदेशका सबैवासीको सामूहिक दुर्घटना बीमा कार्यक्रम ल्याएको छ। सरकारले ल्याएको यो कार्यक्रमले अब कर्णालीका हरेक नागरिकले 1,00,000 रुपियाँको निशुल्क बीमा सुविधा प्राप्त गर्न पाउने भएका छन्। कर्णाली सरकारले विपद र दुर्घटनाका कारण घरमा क्षति पुगेका प्रति घर 5,00,000 रुपियाँको बीमा सुविधा दिने समेत बताएको छ। यसै सन्दर्भमा हामीले सुर्खेतमा भेटिएका केही सर्वसाधारणलाई कर्णाली सरकारले ल्याएको सामूहिक दुर्घटना बीमा कार्यक्रमलाई तपाईँले कसरी लिनु भएको छ भनी सोधेका छौं। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
धेरै राम्रो छ किन भनेपछि हाम्रो कतिपय अब अलिकति सक्षम वर्ग अथवा अलिकति धनी भनौँ न त्यस्तो भएको मान्छेहरूलाई त अब ठिकै छ भन्ने कुराहरू हुन्छ, तर त्यही पनि नहुने आर्थिक स्थिति एकदमै निम्न अवस्थाको भएको व्यक्तिहरूलाई चाहिँ एकदम राम्रो छ होइन, एकदम ठुलो प्रदान हो त्यो, एकदम ठुलो रकम हो त्यो।
यो बिमा भने के हो अनि यो मरेपछि पाउने हो कि जिउँदै पाउने हो यो बारेमा मलाई केही थाहा छैन।
बिमा भनेको के हो, यो कसरी प्राप्त गर्ने हो, यसको बारेमा कर्णाली बासी नै जान्छन् हजुर, केही बुझेकै छैन। सरकारले आफ्नो सस्तो लोकप्रियताका लागि यो बिमा भनिरहेको छ, यो मरेपछि पाउने पैसाको के काम, जिउँदैमा बरु ऋण दिएको भए के गर्न सकिन्छ,
सजिलो हुन्छ होइन। बिमा गरेपछि आफ्नो बच्चा बच्चीहरूको लागि पनि अब भविष्यको लागि राम्रो हुन्छ, अब बाटोमा अब त्यस्तो अपर्झट केही इमर्जेन्सी अब चोटपटक लागेको घटना घट्यो भने पनि त्यसमा अब राम्रो अलि राम्रो उपचार अथवा अनि केही राहत पाउन सकिन्छ होइन, धेरै राम्रो हुन्छ बिमा गरे।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ, अहिले भने यो छोटो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले संविधान दिवस आज सुर्खे सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै वीरेन्द्रनगरको खुला मञ्चमा विशेष कार्यक्रमका आयोजना, कानून निर्माण गर्दा नागरिक समाजको सहभागिता अपरिहार्य गराउनु पर्ने सरकारलाको जोड, नागरिक बिनाको कानून दिगो नहुने भनाई लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर।
बैतडीको डिलासैनी गाउँपालिकाको केन्द्र सार्न लागेको विरोधमा दुईवटा वडा कार्यालयमा तालाबन्दी गरिएको छ। गाउँपालिकाको केन्द्र वडा 7 चाबिकको डिलासैनी गाविसमै हुनुपर्ने माग गर्दै संघर्ष समितिले वडा 4 र 7 कार्यालयमा ताला लगाएको हो। समितिले स्वास्थ्य संस्था बाहेक वडा कार्यालय, विद्यालय र विभिन्न संघ संस्था लगायतका कार्यालयमा ताला लगाएको छ। राज्य पुनः संरचना हुँदा गाउँपालिकाको केन्द्र चाबिकको डिलासैनी गाविस तोकेको भए पनि गत भदौ 25 गतेको गाउँ कार्यपालिकाको बैठकले केन्द्र छनौटको लागि विज्ञ टोली बोलाउने निर्णय गरेको थियो। बैठकले विज्ञ टोली बोलाउने निर्णय गरेको र टोलीको प्रतिवेदनका आधारमा केन्द्र छनौट गरिने गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताउनुभयो। गाउँपालिकाको निर्णयको विरोध गर्दै वडा 4 र 7 का स्थानीयवासी आन्दोलित भएका हुन्। उनीहरूले संघर्ष समिति गठन गरी यसअघि गाउँपालिका कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाइसकेका छन्।
लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले कैलालीमा 2 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका 2 मिलनचोकबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ। धनगढी उपमहानगरपालिका 3 बस्ने 18 वर्षीय निखिल विष्ट र बैतडीको दष्टचन्द नगरपालिका 2 19 वर्षीय राजेश भाटलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
संघीय संसदको 4 अधिवेशन हिजोबाट सकिएको छ। वैशाख 16 गतेबाट सुरु भएको अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम र बजेटका साथै केही महत्वपूर्ण विधेयक पारित भएका छन्। अब पुसको पहिलो हप्ता हिउँदे अधिवेशन सुरु हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद बैठकमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ। प्रधानमन्त्रीले आज संविधान दिवसको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने उहाँका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो। देशवासीका नाममा सम्बोधन गर्ने भएपछि संसदमा गर्ने भनिएको सम्बोधन स्थगित गरिएको अधिकारीको भनाइ छ। संसद बैठकमा प्रधानमन्त्री ओलीले सरकारले गरिरहेका काम तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराउने कार्यक्रम तय भएको थियो।
यता सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुभाष चन्द्र नेउमाङले सरकारले गरेका कामबाट निराश हुनुपर्ने अवस्था नरहेको दावी गर्नुभएको छ। नेउमाङले सरकार प्रतिपक्षी दलले दिएका सुझाव मनन गरेर अगाडि बढ्न तयार रहेको बताउनु भएको छ। सरकारले राम्रो काम गरेको भन्दै केही कमी कमजोरी छन् भने सच्याएर अगाडि बढ्नुपर्नेमा जोड़ दिनुभएको छ। समृद्ध नेपाल सुखी नेपालीको आधार तयार पारिएको भन्दै उहाँले यसलाई सबै मिलेर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। मिलेर नै राष्ट्रका विवाद समाधान गर्न सक्षम रहेको भन्ने सन्देश राजनीतिक दलहरूले दिएको उहाँको भनाइ छ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले 2/3 बहुमत प्राप्त केपी शर्मा ओली नेतृत्वको सरकारले राज्य आतंक मात्रै मच्चाएको आरोप लगाउनु भएको छ। संघीय संसदको बजेट अधिवेशन समापनलाई सम्बोधन गर्दै देउवाले सरकारले संविधानको मर्म अनुसार काम गर्न नसकेको बताउनुभयो। पूर्व प्रधानमन्त्री देउवाले सरकारमाथि निगरानी गर्ने संस्था र आयोगहरूमाथि पनि सरकारले हस्तक्षेप गरेको आरोप लगाउनुभयो। देउवाले व्हाइट बडी, न्यारो बडी खरिद र सुनकाण्ड जस्ता ठूला भ्रष्टाचारका मुद्दामा सरकार उदासीन रहेको भन्दै विकासले गति लिन नसकेको टिप्पणी गर्नुभयो। उहाँले सरकार महिला हिंसा र बलात्कार घटना रोक्न असफल भएको भन्दै तथ्याङ्क संकलन गर्ने निकाय मात्रै भएको भन्दै दोषीलाई कारवाही नभएको बताउनुभयो।
मुगुमा डेंगूको संक्रमण न्यूनीकरणका लागि सचेतना अभियान शुरू गरिएको छ। अभियान अन्तर्गत 1 सातासम्म जिल्लाभर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनु भएको छ। जिल्लामा लामखुट्टेको संख्या बढ्न थालेपछि डेंगूको जोखिम बढ्दै गएको चिकित्सक र स्वास्थ्य कर्मीको भनाइ छ। तराईका जिल्लामा डेंगूका बिरामी बढ्न थालेपछि र आउजाउ बढ्दै गएपछि संक्रमणको जोखिम बढेको हो। विभिन्न निकाय, जनप्रतिनिधि, राजनीतिक दल लगायतसँग गरिएको अन्तर्क्रियापछि अभियान शुरू गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी भुवनेश्वर प्रसाद शाहले बताउनुभयो।
जाजरकोट अस्पतालमा उपचार गराइरहेका एक व्यवहारिसी शिशुले अभिभावक पाएका छन्। शिशुलाई पालन पोषणका लागि भेरी नगरपालिका 4 गैरी खालीका कृष्ण भट्टराईको परिवारलाई हस्तान्तरण गरिएको हो। शिशु 9 दिन अघि व्यवहारिसी अवस्थामा भेरी नगरपालिका 13 डाँडीमारे सामुदायिक वनमा फेला परेका थिए। भेरी नगरपालिका उपप्रमुख भावना भण्डारीको अध्यक्षतामा बसेको सरकारवालाको बैठकले शिशुको पालन पोषण र संरक्षणका लागि भट्टराई दम्पतिलाई जिम्मा दिने निर्णय गरेको हो। शिशुलाई प्रमुख जिल्लाधिकारी जनकराज पन्त र उपप्रमुख भण्डारीले हस्तान्तरण गर्नुभएको हो।
भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिले भने अर्को छोटो विश्राम।
सबैको मान सुने रेडियो भेरी एफएम।
तपाईँहरूले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरेफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। रूपुङ पश्चिममा मदिरा व्यवस्थापन गर्ने निर्णय भएको 9 महिनापछि आवश्यक प्रक्रिया शुरू गरिएको छ। जिल्ला समन्वय समितिले मदिरा व्यवस्थापनका लागि आवश्यक राय पेश गर्न जिल्ला समन्वय समितिका उपप्रमुख इन्दिरा बीएमको संयोजकत्वमा समिति गठन गरेको छ। जिल्ला समन्वय समिति सहित जिल्लाका 6 स्थानीय तह, जिल्ला प्रशासन, जिल्ला प्रहरी तथा विभिन्न निकाय भएको बैठकले मदिरा व्यवस्थापनका लागि समिति गठन गरेको हो। जिल्ला समन्वय समिति र छवटा स्थानीय तहको बैठकले 2075 माघ 5 गते मदिरा व्यवस्थापन गर्ने निर्णय गरेको थियो।
विरेन्द्रनगर वडा नम्बर 2 रागस पाइला सरस्वती आधारभूत निम्न माध्यमिक विद्यालयका विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको छ। सामाजिक विकास सेवा क्लबले गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो। विद्यार्थीको आर्थिक अवस्थालाई मध्यनजर गर्दै शैक्षिक सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष खम्बो जङ थापाले जानकारी दिनुभयो। यस्तै शैक्षिक सामग्री विभिन्न दाताहरूको सहयोगमा प्रदान गरिएको हो। सामाजिक अभियन्ता दुर्गा आचार्य, समीर भण्डारी, कमल पाण्डे, तेजेन्द्र कार्की र अध्यक्ष थापा लगायतको आर्थिक सहयोगमा शैक्षिक सामग्री प्रदान गरिएको हो। विद्यालयमा गरिब तथा विपन्न विद्यार्थीहरूको संख्या अझ धेरै रहेको थापाको भनाइ छ। बालबालिकाको आधारभूत शिक्षामा नै मानसिक, शारीरिक र आध्यात्मिक परिवर्तन ल्याउने उद्देश्यले सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ। आगामी दिनमा अन्य गरिब विद्यार्थीहरूलाई अभियान नै सञ्चालन गरी शैक्षिक क्षेत्रमा काम गर्ने संस्थाको उद्देश्य रहेको छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। नेपाल फुटबलको विश्व वरियतामा 5 स्थान सुधार गर्दै 161 स्थानमा उक्लेको छ। विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले 5 स्थान सुधार गरेको हो। नेपालले विश्वकपको दोस्रो चरणको छनौटमा कुवेतसँग 7-0 पराजित भएपछि चाइनिज ताइपेईलाई 2-0 हराएको थियो। सार्क राष्ट्रको बलियो टोली भारत 1 स्थान तल झर्दै 104 स्थानमा पुगेको छ भने मालदिप्स पनि 1 स्थान तल झर्दै 153 स्थानमा रहेको छ। भुटानले 1 स्थान सुधार गर्दै 185 स्थानमा उक्लदा बंगलादेश भने 5 स्थान तल झर्दै 187 स्थानमा तथा श्रीलंका 202 र पाकिस्तान 203 स्थानमा रहेका छन्। विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै रहेको छ भने विश्व विजेता फ्रान्स 1 स्थान उक्लदै दोस्रो स्थानमा रहँदा 1 स्थान तल झर्दै ब्राजिल तेस्रो स्थानमा रहेको छ। चौथोमा इङ्ल्यान्ड र पाँचौं स्थानमा पोर्चुगल रहेका छन्।
आउँदो 10 गतेबाट सिङ्गापुरमा हुन लागेको 3 राष्ट्रबीचको T20 क्रिकेट श्रृङ्खलाका लागि पारस खड्काको नेतृत्वमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। 15 सदस्यीय नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सराफ र सन्दीप लामिछानी रहनु भएको छ। यस्तै सन्दीप जोरा, अविनाश बोहरा, कुशल मल्ल, इशान पाण्डे, रोहित पौडेल, आसिफ शेख पनि टोलीमा पर्नु भएको छ। नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले यो श्रृङ्खलामा सहभागिता नजनाउने भएपछि उपकप्तान जिम्मेवारी दिपेन्द्र सिंह ऐरीले पाउनु भएको छ। शरद भेस्वाकर र वसन्त रिग्मीलाई विश्राम दिएको छ भने कुशल मल्ल र इशान पाण्डे पहिलो पटक टिममा पर्न सफल हुनु भएको छ। सिङ्गापुर क्रिकेटको आयोजनामा आउँदो 10 गतेबाट हुन लागेको प्रतियोगितामा नेपाल सहित आयोजक सिङ्गापुर र टेस्ट राष्ट्र जिम्बाब्वे रहेका छन्। नेपालले आफ्नो पहिलो खेलमा 10 गते जिम्बाब्वेको सामना गर्नेछ भने 11 गते घरेलु टोली सिङ्गापुरसँग खेल्नेछ। डबल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा नेपालले फेरि 14 गते जिम्बाब्वेसँग र 15 गते सिङ्गापुरसँग खेल्नेछ। शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
र आजदेखि सुरु हुने 18 वर्ष मुनिको साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आज मालदिवसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली टिमका प्रशिक्षक चित्त नारायण श्रेष्ठले नेपाल उपाधि रक्षाको अभियानमा रहेको र त्यसका लागि पहिलो खेलदेखि नै जित निकाल्ने लक्ष्यमा रहेको बताउनु भएको छ। श्रेष्ठले मालदिव्स टिम राम्रो भए पनि घरेलु मैदानमा नेपाललाई फाइदा रहेको बताउनु भएको छ। खेल दिउँसो 3 बजेबाट सुरु हुनेछ। नेपाली टिमको कप्तानीमा जय गुरुङले गर्दै हुनुहुन्छ भने यता मालदिप्सले पनि नेपाली टिम विरुद्ध आक्रमक खेल्ने लक्ष्य रहेको बताएको छ। नेपाली टिमका प्रशिक्षक श्रेष्ठले यसपटकको टिम निकै ब्यालेन्समा रहेको र स्ट्राइकरमा मनिष डाङ्गी आएपछि टिम झन बलियो भएको बताउँदै साबिक विजेताको नाताले नेपाललाई जित्नै पर्ने दबाव रहेको भए पनि मैदान बिना दबाव उत्रने उहाँको भनाइरहेको छ। समय एमा नेपालले दोस्रो खेलमा भुटानसँग खेल्नेछ। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुन अघि अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान दिवस आज सुर्खेत सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै वीरेन्द्रनगरको खुल्ला मञ्चमा विशेष कार्यक्रमको आयोजना।
कानून निर्माण गर्दा नागरिक समाजको सहभागिता अनिवार्य गराउनु पर्ने सरकारलाको जोड, नागरिक बिनाको कानून दिगो नहुने भनाई।
डोल्पामा 12 वर्षीय बालिकालाई जबरजस्तीकरण गरेको आरोपमा एकजना प्रहरी पक्राउ, कैलालीको ओडा कार्यालयमा आगजनी।
र 18 वर्ष मुनिको साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र मालदिव्स भिड्दै। हवस् तपाईँ, हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट दिपेश र डिलो बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।